سسپینشن ہے اور اس کے مستقل ہونے کے امکانات نہیں ہیں, اور مجرموں کے لیے جو سزائیں جن کا تعین عدالتیں کر چکی ہیں اس پر عمل درآمد کا سلسلہ اس مہینے کے بعد دوبارہ شروع ہو سکتا ہے. ڈاکٹر پروفیسر مہدی حسن صاحب وہ ہمیں جوائن کر رہی ہیں. ڈاکٹر صاحب آپ ہمارے ساتھ ہیں, بتایا گیا ہے کہ ابھی ہمارا ان کے ساتھ رابطہ نہیں ہو پا رہا ہے. پاکستان میں سامعین یہ آفیشلز یہ کئی بار باور کرا چکے ہیں کہ سزا پر جو عمل درآمد ہے اس سے متعلق کسی بھی طرح کے جو بین الاقوامی قوانین ہیں ان کی خلاف ورزی نہیں ہو رہی. رمضان کے آغاز پر وزیر اعظم میاں نواز شریف نے ایک پیغام میں عوام سے ملک کی سلامتی کے لیے دعاؤں کی اپیل بھی کی تھی, اور یہ بھی کہا تھا کہ جس طرح کے چیلنجز ہیں پاکستان کو جن کا سامنا ہے ان سے نمٹنے کے لیے, ان سے عہدہ برا ہونے کے لیے اور ملک میں استحکام پیدا کرنے کے لیے لوگوں کو چاہیے کہ وہ دعائیں بھی کریں. اور وزیر اعظم نے یہ کہا تھا کہ دشمن کے جو ارادے ہیں ان کے بقول پاکستان کے لیے وہ کچھ زیادہ اچھے نہیں ہیں, مذموم ہیں, اور ان سازشوں کو ناکام بنایا جائے گا. تو پھانسی کے ریفرنس میں پاکستان کے آفیشلز بار بار یہ باور کرا چکے ہیں کہ یہ غیر معمولی اقدامات کی ضرورت ہوتی ہے. جب غیر معمولی حالات کا سامنا ہوتا ہے کسی ریاست کو کسی ملک کو تو اس طرح کے کام یا اس طرح کے انیشیٹو لینے پڑتے ہیں, اور پاکستان یہ کہتا ہے کہ اس کے اپنے کانسٹیٹیوشن میں اس کے اپنے آئین میں اس کی گنجائش موجود ہے. پاکستان میں خاص طور پہ سزاؤں کا سزائے موت پر عمل درآمد کا جو سلسلہ ہے وہ پشاور میں پیش آنے والے واقعے کے بعد شروع ہوا تھا, جس میں 16 دسمبر کو ایک اسکول پر حملہ کیا گیا جس میں کم از کم 134 طالب علموں کو اور دیگر اسٹاف کو اور اساتذہ کو ان کو ہلاک کر دیا گیا. تو اس کے بعد یہ ایک متفقہ فیصلہ کیا گیا, اگرچہ بعض پولیٹیکل پارٹی کی اس پہ ریزرویشنز تھیں, ان کے اپنے تحفظات یا کنسرنس تھے کہ یہ نہیں ہونا چاہیے ہے, لیکن ایک خاص ٹائم کے ساتھ یہ فیصلہ کیا گیا کہ اب یہ پابندیاں عائد ہیں سزائے موت پہ, عمل درآمد پہ, پھانسیوں پہ, ان کو ختم ہونا چاہیے ہے. اور اس کے بعد سے اب تک کم از کم 170 مجرم بتائے جاتے ہیں ان کو مختلف پاکستان کے شہروں میں مختلف جیلوں میں سزائے موت سے گزارا جا چکا ہے. وہ اس فیصلے پہ عمل درآمد ہو چکا ہے اور وہ اسی کا حصہ ہیں ان کی جو ایگزیکیوشنز ہوئی ہیں. اس میں کچھ کنٹروورشلز بھی تھیں, جس میں گزشتہ دنوں خاص طور پہ ایک ایسے کرسچین کمیونٹی سے تعلق رکھنے والے شخص کو سزائے موت دی گئی, جس کے بارے میں خیال تھا کہ جب جرم کا ارتکاب کیا گیا تو وہ کم عمر تھا. اسی طرح ایک اور کیس بہت میڈیا کے اندر رپورٹ ہو رہا ہے, اس میں بھی کم عمری کا ایک حوالہ موجود ہے. ڈاکٹر مہدی حسن صاحب نے ہمیں جوائن کر لیا ہے پروگرام کے اس حصے میں. ڈاکٹر صاحب آپ کا بہت شکریہ, اور ہم بہت تفصیل سے اس پہ بات بیک گراؤنڈ اپنے سامعین کو بتا چکے ہیں. یہ جو ایگزیکیوشنز پہ پابندیاں تھیں غیر اعلانیہ تھیں لیکن طویل عرصہ قائم رہیں, پھر سانحہ پشاور کے بعد ان پہ عمل درآمد شروع ہو گیا, وہ پابندی ہٹا دی گئی. اب ایک بار پھر اس رمضان کے مہینے میں, اس مہینے کے تقدس میں, چونکہ مسلمانوں کے لیے اس کی اپنی ایک اہمیت ہے, ایک مہینے کے لیے عمل درآمد روک دیا گیا ہے, کیسا فیصلہ ہے آپ کے خیال میں یہ؟
دیکھیے ہمارا تو, میں کیونکہ ہیومن رائٹس کمیشن آف پاکستان کا ممبر ہوں اور ان کے بورڈ آف گورنر کا الیکٹڈ ممبر بھی ہوں, تو ہمارا تو پوائنٹ آف ویو یہ ہے کہ کیپٹل پنشمنٹ نہیں ہونی چاہیے, اور وہ موریٹوریم جو تھا وہ بھی ہماری کوششوں سے اور ہمارے مطالبے پہ لگا تھا, جس کو ہٹایا گیا اس پشاور کے واقعے کے بعد. لیکن اس میں ایک چیز قابل غور ہے کہ اب تک جو وہ پھانسیاں ہوئی ہیں موریٹوریم ہٹنے کے بعد, تقریباً 160-170 پھانسیاں ہوئی ہیں, ان میں سوائے ان لوگوں کے جنہوں نے جنرل مشرف پہ حملہ کیا تھا, باقی کوئی دہشت گرد میں شامل نہیں ہے.
صحیح.
عام آرڈینری قاتل جن پہ قتل کے جرم تھے ان کو پھانسیاں دی گئی ہیں. دہشت گردوں میں سے ابھی کوئی قابل ذکر کسی دہشت گرد کو پھانسی نہیں دی.
صحیح.
تو اچھا. یہ جو سلسلہ ہے یہ اب ایک مہینے کا موریٹوریم جو ہے اس سے بہت زیادہ فرق نہیں پڑے گا.
صحیح.
جس حساب سے 8,000 آدمی پھانسیوں کے منتظر تھے جب موریٹوریم لگا تھا, اور اس میں سے اب 150-160 آدمیوں کو ہو چکی ہے, تو ابھی تو بہت بڑی تعداد موجود ہے. اور جس طرح علاوہ اس کے پھانسی سے مسئلہ حل نہیں ہوتا, اس میں جس طرح اس کو رپورٹ کیا جاتا ہے اور لٹکا دیا جائے گا, لٹکا دیا گیا ہے, آج چار لٹکا دیے جائیں گے, آج چھ لٹکائے جائیں گے. یہ تمام چیزیں جو ہیں اس سے ایک مائنڈ سیٹ خاص طور پہ بنتا ہے,
ٹھیک ہے,
جو سوسائٹی کے لیے کوئی بہت مناسب مائنڈ سیٹ.
اچھا ڈاکٹر صاحب, ایک دوسرا جو اینگل ہے آپ بتائیے گا اس ریفرنس میں, آپ نے بالکل درست کہا کہ آپ ہیومن رائٹس کمیشن آف پاکستان اس کا ایک حصہ رہی ہیں اور آپ اس کی مخالفت کرتے ہیں, باقی بہت سارے انٹرنیشنل ادارے ہیں, لیکن ایک سوال یہ کیا جاتا ہے کہ اب امریکہ ہے جیسے بہترین, آئیڈیل بھلے نہیں ہوگا انصاف کا نظام, لیکن وہ کہتے ہیں کہ باقی دنیا کے ساتھ جب اس کا موازنہ کریں گے تو آپ کو بہترین نظر آئے گا, آپ بھی غالباً یہ بات کرتے ہیں. آپ یہ بتائیے گا کہ اس امریکہ جیسے ملکوں کے اندر کیپیٹل پنشمنٹ موجود ہے, پاکستان میں کیوں نہیں؟ اور پاکستان کا نقطہ نظر یہ کہ ہمارے حالات مختلف ہیں, مختلف طرح کے چیلنجز ہیں, جزا و سزا کا جو کنسیپٹ ہے وہ ایک طرح سے مینٹین کرتا ہے پیس کو, تو کیوں نہ ہو آپ کے خیال میں؟
دیکھیے, جو جس حوالہ دیا جاتا ہے پاکستان میں اس کا مذہبی اس کا حوالہ ہے کہ جی مذہب میں کیونکہ موت کی سزا موجود ہے, اس میں میں ہمیشہ یہ کہا کرتا ہوں کہ اس کے تین آپشن ہیں. اس میں یہ کہا گیا ہے کہ اگر آپ معاف کر دیں تو بہت اچھی بات ہے, قاتل کو معاف کر دیں, یا آپ خون بہا بھی لے سکتے ہیں جو آج کل بہت لوگ لے رہے ہیں اور معاف کر رہے ہیں قاتلوں کو پیسے لے کے, اور تیسرا آپشن یہ ہے کہ اگر آپ کو یہ دونوں آپشن نہیں منظور تو پھر آپ قاتل کو اتنی ہی تکلیف پہنچائیں جتنی اس نے آپ کو پہنچائی. تو یہ اس کی بہت سی تاریخ میں مثالیں بھی موجود ہیں, مسلمانوں کی تاریخ میں معافی کی بھی ہیں, خون بہا کی بھی ہیں.
اور لیکن ڈاکٹر صاحب کیا ایسے حوصلہ افزائی نہیں ہوتی مجرموں کی جن کو یقین ہو کہ ہمیں ایگزیکیوشن سے کیپیٹل پنشمنٹ نہیں ہوگی؟
اگر پھانسیوں سے ڈسکریج ہوا کرتے اور لا اینڈ آرڈر بہتر ہوتا تو یہ موریٹوریم لگنے سے پہلے پھانسیاں ہوتی تھی نا,
صحیح,
تو اس وقت بھی کوئی لا اینڈ آرڈر کو فرق نہیں پڑتا تھا, اور اب جب پھانسیاں ہونی شروع ہوئی ہیں تو یہ جرم کم نہیں ہوا قتل کا,
صحیح,
اسی حساب سے قتل ہو رہے ہیں سوسائٹی میں, اور اس سے یہ نہیں کہہ سکتے ہم کہ پھانسیوں کی سزا کی وجہ سے لوگوں نے یہ کام کرنا چھوڑ دیا ہے. اور یہ اس پہ بہت بحث ہو چکی ہے, کتابیں بھی لکھی گئی ہیں, ریسرچ بھی ہوئی ہے کہ کیا کیپٹل پنشمنٹ سے جرائم میں کمی ہو سکتی ہے. میں یہ سمجھتا ہوں کہ ایسا نہیں ہوتا, بلکہ یہ ان کو جس تربیت کی ضرورت ہے اور جو مائنڈ سیٹ چینج کرنے کی ضرورت ہے اس پہ غور کرنے کی ضرورت ہے, صرف کسی کو موت کی سزا دے دینے سے
یہ مسئلہ آپ کے خیال میں حل نہیں ہوتا.
حالات بہتر نہیں ہوتے.
بہت شکریہ ڈاکٹر پروفیسر مہدی حسن صاحب, آپ نے ہمارے لیے وقت نکالا, فارمر ہیڈ ہیومن رائٹس کمیشن آف پاکستان, ممتاز ایجوکیشنسٹ, آپ ہمارے ساتھ تھے, آپ کا بہت شکریہ. سامعین ایک بریک لیتے ہیں, بریک کے بعد واپس آئیں گے اور بات کریں گے پاکستان کے اندر انرجی کرائسس پہ, لوڈ شیڈنگ, طویل لوڈ شیڈنگ ہوئی خیبر پختونخوا کے اندر جس کے خلاف پرتشدد مظاہرے ہوئے ہیں صوبے کے اندر, اس پہ بات کرتے ہیں ایک بریک کے بعد.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے, دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن, پروڈیوسر ہیں ہمارے ساتھ تنجم ہیرل گل اور عریشہ خان, جبکہ اسٹوڈیو انجینئرز ہیں جیکسن بیڈز اور برائن مارک کھولیے. پروگرام کے حصے میں ہم بات کریں گے پاکستان کے اندر خیبر پختونخوا کے اندر طویل دورانی کی لوڈ شیڈنگ, جس کے خلاف عوام جو ہے وہ سڑکوں پہ آئے ہیں اور بڑے پرتشدد مظاہرے وہ رپورٹ ہو رہے ہیں. وزیر اعظم میاں نواز شریف نے اگرچہ رمضان المبارک سے پہلے یہ ہدایت جاری کی تھی کہ سحر و افطار کے وقت لوڈ شیڈنگ نہ کی جائے, لیکن اس کے باوجود پاکستان کے مختلف علاقوں میں رمضان کے آغاز پر ہی سحر اور افطار کے اوقات میں لوڈ شیڈنگ جو ہے وہ دیکھی جا رہی ہے. اور چارسدہ میں خاص طور پہ جب مظاہرے ہوئے تو مظاہرین نے گرڈ اسٹیشن کو آگ بھی لگا دی, اور جواب میں سوابی میں پانی اور بجلی کے ادارے کی سب ڈویژن آفس اور تحصیل ہیڈ کوارٹرز میں بھی توڑ پھوڑ کی گئی ہے. اطلاعات سرکاری غیر سرکاری جو میڈیا ہے اس کے مطابق یہ آ رہی ہیں کہ پولیس نے مظاہرین کو روکنے کے لیے ان پہ لاٹھی چارج بھی کیا ہے, جس میں کئی لوگوں کے زخمی ہونے کی اطلاعات مل رہی ہیں. بہت کریٹیکل ایشو ہے, خاص طور پہ رمضان بھی ہے اور گرمیاں بھی ہیں اور انرجی کرائسس بھی ہے, حکومت کافی حد تک اس میں بے بس بھی ہے. اگر اس میں گرڈ کے اندر ہی پاور موجود نہیں ہوگی تو اس کی سپلائی میں ایشوز تو ہوں گے, لیکن کیا اس کو بہتر طور پہ اس کی گورننس کے ذریعے اس کو بہتر کیا جا سکتا ہے, بجلی کی سپلائی کو, بجلی کی فراہمی کو, اور یہ کہ ان حالات میں وفاق اور صوبوں کے درمیان کتنی کوآرڈینیشن ہونی چاہیے کہ کسی ایک صوبے پہ زیادہ نزلہ جو ہے وہ اس کا نہ گرے. انالیسز ہم لیں گے, ہمیں جوائن کیا ہے اس پہ بات کرنے کے لیے ڈاکٹر گلفراز احمد صاحب نے, فارمر سیکرٹری پیٹرولیم ہیں, انرجی ایشوز کے ایکسپرٹ ہیں اور اس طرح کی ڈیولپمنٹ پہ گہری نظر رکھتے ہیں. ڈاکٹر صاحب آپ کا بہت شکریہ. یہ جو ہم نے آپ کے سامنے ابتدائیہ رکھا ہے, ظاہر ہے یہ تو پولیٹیکل بھی ہے, سوشل بھی ہے, پبلک اینگر تو ہوگی جب ٹیمپریچر اس نوعیت کا ہے. اتنی بڑی فیلئر کیوں ہو رہی ہے آپ کے خیال میں حکومتوں کی طرف سے؟ کیونکہ اب یہ کرائسس اگر اس کو لیا جائے تو اس کو تقریباً 8-9 سال ہونے والے ہیں, لیکن اس پہ عمل اس پہ اس کا حل تلاش نہیں کیا جا سکا. کہیں آپ کو لگتا ہے کچھ کوتاہی ہوئی ہے اس کی پلاننگ میں یا اس کو حل کرنے کے لیے جو حکام کو جس طرح کے ایکشن لینے چاہیے تھے ان میں؟
دیکھیں جی, بظاہر تو اگر اس سطح کی ناکامی جس کی آپ نے تنقید باندھی ہے, اور مثلا پاکستان میں کل اور آج 45 ڈگری 46 ڈگری ٹیمپریچر ہیں, آج رمضان کا پہلا دن ہے, کل پرائم منسٹر نے یہ ایک اسٹیٹمنٹ دی کہ رمضان میں افطار کے دوران اور سحر کے دوران اور تراوی کے دوران لوڈ شیڈنگ نہیں ہوگی. اس کے برعکس کراچی میں تقریباً 12 ملین لوگوں کو بجلی کتنے گھنٹوں سے نہیں ملی, پشاور میں, چرسدہ میں جو آپ نے بات کی ہے. تو یہ ناکامی تو ہو سکتی ہے. پہلی بات میں یہ بتاؤں, اگر جب پرائم منسٹر سٹیٹمنٹ دیتے ہیں وہ سٹیٹمنٹ ان کی نیت کو ظاہر کرتی ہے, وہ سٹیٹمنٹ حقیقت کو ریفلیکٹ نہیں کرتی. یا تو ان کو حقیقت کیا پتہ نہیں ہوتا, یا پھر حقیقت کی پیچیدگی کو سمجھنے سے قاصر ہیں کہ جب کہ بھی وہ سٹیٹمنٹ دیتے ہیں دوسرے تیسرے دن اس کی الٹی چیز ثابت ہو جاتی ہے. جہاں تک آپ نے کہا گورننس کے ایشو, مجھے ایک بات کی سمجھ نہیں آتی کہ کیوں پرائم منسٹر جو اس ملک کے چیف ایگزیکٹو ہیں, جو اس بات سے پوری طرح واقف ہیں کہ پچھلے 7-8 سالوں سے شدید بحران ہے بجلی کا اور انرجی کا, اس کو حل کرنے کے لیے انہوں نے صحیح قدم کیوں نہیں ابھی تک اٹھایا. میں یہ ضرور کہنا چاہوں گا کہ حکومت خود ایک ویژن, جو پولیٹیکل لیڈرشپ ہے وہ ایک ویژن دے سکتی ہے, ریزالو جذبہ دے سکتی ہے. جہاں تک کیپیسٹی ہوتی ہے گورننس کی یا ڈفرنس لانے کی وہ انسٹیٹیوشنز کرتی ہیں, لیکن یہ پرائم منسٹر جس دن سے پرائم منسٹر ہیں آج دن تک ایک چیز انہوں نے کرنے سے بالکل انکار کیا ہوا ہے کہ تمام پاکستان کی انسٹیٹیوشنز جو جس پر ایکٹنگ ہیڈ لگے ہوئے ہیں, جو پلائیبل ہیں, جو بات مان لیتے ہیں, اصل چیز نہ ہی ان کے پاس کیپیسٹی ہے نہ ہی ان کے پاس اس قسم کی کمٹمنٹ ہے. تو اس کے بجائے اگر یہ ٹرانسپیرنٹلی میرٹ بیسڈ انسٹیٹیوشن کے ہیڈ کو لگا دیں تو ان کو, میں یہ بتانا چاہوں کہ اوور نائٹ, ہفتہ, 10 دن مہینے کے اندر گورنمنٹ کی کیپیسٹی اتنی بڑھ جائے گی کہ یہ بحران پیدا ہی نہیں ہوں گے اور گورننس امپروو ہو جائے گی. وہ یہ کرنے سے قاصر رہے اور ابھی بھی نہیں کرنا چاہتے. یہ صرف فیملی کے بیسس کے اوپر, فیملی لائلسٹ کو یا بڑی حد تک کوئی پارٹی کے پولیٹیکل لائلسٹ کو ہی ان چیزوں پر تعینات کیا ہوا ہے. اور آج دن تک پاکستان کے اندر جو اتنے ماہرین موجود ہیں میرٹ کے اوپر, جو اس کے بحران کے اوپر قابو رکھنے کی پوری صلاحیت رکھتے ہیں, ان کو موقع نہیں دیا جا رہا.
اچھا, لیکن یہ بتائیں پرائم منسٹر صاحب, ان کا خیر اپنا ایک نقطہ نظر ہے, اس پہ حکومت اپنی وضاحتیں کرتی رہتی ہے. جو آپ نے بات کی ہے یہ کرٹیسزم ہوتا ہے اور گورنمنٹ اس کو رسپونڈ کرتی ہے, ڈینائی کرتی ہے اس طرح کی باتوں سے. وہ یہ بھی کہتے ہیں کہ ٹھیک ہے وفاق کا پرائمری جاب ہے, لیکن 18th امینڈمنٹ کے بعد بہت سارے صوبوں کے پاس بھی پاورز ہیں. وہ چھوٹے چھوٹے بجلی کے اپنے پاور پروجیکٹ لگا سکتے ہیں, جیسے پنجاب کے اندر ابھی لگایا گیا ہے, خاص طور پہ جنوبی پنجاب کے اندر. تو آپ کو لگتا ہے کہ صوبائی حکومتوں کو بھی تھوڑا فعال ہونے کی ضرورت ہے اور وہ چھوٹے چھوٹے یونٹس بجلی کے پاور پلانٹ جو ہیں وہ لگائیں؟
دیکھیے جی, پہلی بات یہ ہے کہ دیکھیں آپ 18th امینڈمنٹ کو, ایک ریسنٹ امینڈمنٹ ہے, 18th امینڈمنٹ کے اوپر پوری طرح مکمل طور پر کیپیسٹیز ڈیولپ نہیں ہوئی ہیں. جو فنکشنز نیچے گئے ہیں, ڈیوالو ہوئے ہیں, اس کے اوپر ابھی پوری طریقے سے جو مین پاور کے بھی سمجھوتے نہیں ہوئے ہیں. تو اگرچہ پروونس کو آپ چھوٹے پاور پلانٹس کے اوپر خود انیشیٹو لینا چاہیے, اس کا کوئی دفاع نہیں کیا جا سکتا, لیکن یہ ابھی تک سراسر فیڈرل گورنمنٹ کا سبجیکٹ رہا ہے. اب اگر وہ چھوٹے منصوبے کر بھی لیتے ہیں 50 میگا واٹ سے, تو اتنا زیادہ فرق نہیں پڑتا جتنا وفاقی حکومت. پہلی چیز میں آپ کو بتاؤں کہ بجلی کے تمام بجلی گھر کے جو منصوبے ہوتے ہیں وہ اکانومیز آف اسکیل کو فالو کرتے ہیں. اگر آپ ایک پلانٹ لگاتے ہیں 300 میگا واٹ کا یا 400 میگا واٹ کا, اس کی لاگت پر یونٹ جنریٹ کرنے کی بجلی کی لاگت بہت ہی کم ہوتی ہے بنسبت 50 میگا واٹ سے. اس لیے بہت چھوٹے چھوٹے منصوبے لگنے سے بھی پاور جو ہے وہ ملک کے اندر بہت ایکسپینسو ہو جائے گی. یہ وفاق کی ذمہ داری ہے کہ وہ سامنے اس چیز کو رکھے. اور دوسری بات یہ ہے کہ اتنا زیادہ بھی ٹائم موقع نہیں ملا. کہاں جنوبی پنجاب نے ابھی تک کون سے منصوبے لگائے ہیں؟ اگر جنوبی پنجاب نے پلاننگ کی ہے کول کے 6 منصوبے پنجاب میں لگانے کی, تو میں آپ کو بتانا چاہوں کہ وہ نو گو ہے, یعنی وہ قطعی طور پر کامیاب نہیں. اگر لگ بھی گئے تو چل نہیں سکتے. اگر آپ ایک سمپل کیلکولیشن کریں.
نہیں, اس کی وجہ کیا ہے؟ آپ کس بنیاد پہ یہ کہہ سکتے ہیں کہ اگر وہ لگ بھی جائے تو نہیں چل پائیں گے؟ کیوں؟
میں اس لیے بتا رہا ہوں جی کہ جب وہ کوئلہ امپورٹڈ ہوگا کراچی سے, 22 ٹرینز چاہیے ایک لوپ کے اندر 6 پاور پلانٹ کو کوئلہ لانے کی. اور یہ میں ایک کانفیڈنس سے کہہ رہا ہوں آپ کو کہ کراچی سے کوئلہ درآمد موو کرنے کی نسبت اس کا جو فیئر ہے وہ بہت زیادہ آئے گا. بجلی فیئر, اس کو جو بجلی کے اینالسٹ کہتے ہیں کول ٹو وائر, یعنی اگر دور ڈسٹینس تک آپ نے کوئلہ لے جا کر بجلی پیدا کر دی ہو تو آپ نزدیک بجلی کا لگا کر بجلی کو لے کر جائیں. تو اس لیے وہاں پر بھی کوئی چیز ایسی نظر نہیں آتی. بہت تشہیر بہت ہے. اب یہ حکومت ہمیشہ کہتی ہے, میں تنقید نہیں کر رہا ہوں, یہ کہتی ہے کہ 2018 میں ہم یہ بند ختم کر دیں. 2013 میں تو یہ حکومت بنائی ہے, 5 سال کی حکومت ہے, 2018 میں ان کی حکومت ختم ہو گئی ہے. تو ایک طریقے سے ہینڈ ویونگ یہ بات لگتی ہے. یقین سے تب دیکھیں, صرف بڑے منصوبوں کے اوپر کام کی ضرورت نہیں ہے. گورننس کو امپروو کر کے, بجلی اور گیس کی چوری کے اوپر بہت
فوکس کر کے
جو ہے وہ ضرورت تھی. اور جو لوگوں کے جو بجلی کے پیسے یا گیس کے پیسے نہیں دیتے, اس کی ادائیگیوں کی ضرورت تھی. اور جو ان نیسیسری زیادہ لاسز ہیں ان کو کم کرنے کی ضرورت تھی. وہ ایسی چیزیں ہیں جو اوور نائٹ 2 سال کے اندر ان کا نتیجہ سامنے نظر آ جانا چاہیے. اگر یہ گورنمنٹ ان چیزوں کو اگنور کیے ہوئے ہے, تو صرف بجلی کے بڑے پلانٹ کا 2018 کا ایک عکس دے کر ایک حکومت عوام کے ساتھ ہینڈ ویونگ ہے. میں چاہتا ہوں یہ بہت حکومت
کوئی زیادہ آپ کانفیڈنٹ نہیں ہے کہ اس سے,
میں سمجھتا ہوں کہ حکومت جو ہے قابل نہیں ہے اس کے کہ ڈیلیور کر سکے.
بہت شکریہ ڈاکٹر گلفراز احمد صاحب, فارمر سیکرٹری پیٹرولیم ایکسپرٹ انرجی ایشوز, آپ نے میں جوائن کیا. لیکن سامعین, سینیٹر طارق عظیم صاحب جو کہ پاکستان مسلم لیگ نواز سے تعلق رکھتے ہیں, وہ بہت کانفیڈنٹ ہے کہ حکومت جو ہے وہ بہت فوکس ہے اور اس مسئلے کو نمٹا کے رہے گی اور یہ مسئلہ حکومت کی ترجیحات کا حصہ ہے. سینیٹر طارق عظیم صاحب آج کے ان مظاہروں کے بارے میں کیا کہتے ہیں, وہ اس کے اندر ایک سیاسی حوالہ یا سیاسی رنگ بھی تلاش کرتے ہیں, آئیے سنتے ہیں. پرائم منسٹر صاحب کی بڑی واضح ہدایت ہیں کہ سحر و افطار میں کم از کم لوڈ شیڈنگ نہ ہو. ایک تو جاننا چاہوں گا کہ ویسا کیا میکینزم ہے کہ یہ انسٹرکشنز جو ہیں وہ بائی پاس ہو جاتی ہیں, اور دوسرا یہ کہ گورنمنٹ کا یہ اس دعوے کے باوجود کہ کچھ میگا واٹ بجلی اس کا اضافہ ہوا ہے, کچھ بارشوں کی وجہ سے بھی جو پہلی پاور پروڈکشن ہے اس کی صورتحال بہتر ہوئی ہے, لیکن حالات جو ہے وہ کافی دگرگو نظر آتے ہیں پاور سپلائی میں.
اس میں تو جی بڑی کلیئر پالیسی ہے کہ انرجی اس میں نہ صرف لوگوں کی جو ہے سہولت کے لیے, لیکن انڈسٹری کے لیے بھی بہت زیادہ ضرورت ہے کہ ہماری جو ہے انرجی کی پروڈکشن جو ہے پھر ٹھیک ہونی چاہیے, بوتھ ان گیس اینڈ الیکٹرک. लेकिन अनफॉर्चुनेटली अभी टू अर्ली है कि इसको आज का जो हुआ है हालात, हालांकि प्राइम मिनिस्टर साहब ने अनाउंस किया था कि इफ्तार और सहरी के वक्त जो है वो रिलैक्सेशन होगी। इंडस्ट्री का आपको पता है पाकिस्तान में पहली दफा हुआ कि इंडस्ट्री के लिए जीरो लोड शेडिंग थी, पहले कभी नहीं था। हालात बेहतर होने की वजह से सप्लाई के वो हमने किया हुआ था, लेकिन अब ये पहला रोजा था और उसमें जो आज हालात हुए, प्रेमसर साहब इसकी कर रहे हैं, प्रोब कर रहे हैं इसमें कि क्या वजह हुई कि आज पहले दिन ये किया गया, इसमें क्या कोई पॉलिटिकल एलिमेंट शामिल थे या डिलिबरेटली इसको किया गया। अभी तक मेरा ख्याल है कि अभी टू अर्ली टू से, जब इन्वेस्टिगेशन कंप्लीट होगी तो पता चलेगा।
जी साहब, ये तारिक अजीम साहब थे, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान के अंदर सिविल मिलिट्री रिलेशनशिप पे।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराहे राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
प्रोग्राम जहांरंग में आपका खैर मकदम, मैं हूं असद हसन और प्रोड्यूसर अंजुम अरल गिल और ईशा खान। बात हम करेंगे सिविल मिलिट्री रिलेशनशिप के ऊपर, कराची के हालात वो आपके सामने हैं, इसकी आगे चल के मैं थोड़ा मजीद उसके बैकग्राउंड में भी जाऊंगा, लेकिन खास तौर पे जो ताज़ा तरीन बयान थे साबिक सदर आसिफ अली जरदारी के, उसके पस मंजर में ये देखा जा रहा है कि ये एक बहुत बड़ा चैलेंजिंग टाइम है सिविल मिलिट्री रिलेशनशिप में। इससे पहले रेंजर्स का जो ऑपरेशन है उसमें मुत्तहिदा कौमी मूवमेंट को, जो कराची की सबसे बड़ी सियासी जमात है, उसके भी अपने तहफ़ात और अपने कंसर्न हैं और इस वक्त दोनों सियासी जमातें एक दूसरे के साथ कहीं इकट्ठी होती हुई भी नजर आती हैं, बावजूद है कि बहुत सारे इश्यूज पे उनके सियासी इख्तलाफात हैं। तो सिविल मिलिट्री रिलेशनशिप कितने इंपॉर्टेंट हैं कि ये एक खास समत में और एक खास लेवल तक वहाँ पे एतमाद रहे दोनों पार्टियों का, इस पे हम बात करेंगे। हमने पहले जायजा लिया, एनालिसिस लिया है सेनेटर तारिक अजीम साहब का, चूंकि पार्टी हुक्मरान पार्टी से वाबस्ता हैं, उनसे हमने पूछा है कि ये हालात हुकूमत के लिए, वफाकी हुकूमत के लिए कितना चैलेंज बन सकते हैं। आइए उनसे बात करते हैं। सेनेटर तारिक अजीम साहब, बहुत शुक्रिया आपका, आपने हमारे लिए वक्त निकाला है। आज हम बात करें सिविल मिलिट्री रिलेशनशिप पे। पिछले दिनों में खासतौर पे अगर एक पूरी एक सीरीज ऑफ इवेंट्स है, कराची के हालात को खासतौर पे अगर सामने रखें तो आपको अंदाज़ा लगाना मुश्किल नहीं होगा। उन हालात को सामने रखते हुए बताइएगा कि ये चीज़ पाकिस्तान के अंदर सिविल मिलिट्री रिलेशनशिप जो ज़्यादा आइडियल हिस्टोरिकली नहीं रहे हैं, उनको किस हद तक हर्ट कर रही है या कर सकती है?
जी, आर्मी का एक ट्रेडिशनल रोल तो हमेशा रहा है पाकिस्तान में उनका, लेकिन जो रिलेशनशिप रही है सिविलियन गवर्नमेंट के साथ वो उस वक्त अच्छी रहती है जबकि सिविलियन हुकूमत जो है बेहतर काम कर रही हो या उसमें कोई गड़बड़ ऐसी ना हो, करप्शन हो या लॉ एंड ऑर्डर सिचुएशन जो है उसे खराब करने में उनका हाथ ना हो, तो फिर वो रिलेशनशिप जो है वो स्टडी रहती है और उसमें कोई इतना बड़ा अप्स एंड डाउन्स नहीं आते। अभी कराची में जो हो रहा है वो अनफॉर्चुनेटली वहाँ की जो लोकल गवर्नमेंट की जो रनिंग है उसमें उसका बड़ा अमल दखल है।
तो तारिक जिम साहब, आप क्या ये फिर इन हालात में ये नहीं समझते कि जो वफाक के अंदर हुकूमती जमात है उसको अपनी सतह पे इंगेज करना चाहिए पॉलिटिकल फोर्स को, ताकि फौज के साथ ऐसा तासर ना मिले कि सियासी जमातें बिल्कुल उसके सामने आ खड़ी हुई हैं?
रिसेंटली आपने देखा होगा कि प्राइम मिनिस्टर नवाज शरीफ साहब ने कितने दौरे किए वहाँ पे कराची के, और जब भी वो गए हैं एक ही उनका एजेंडा होता था कि वहाँ पे इस सब्जेक्ट पे सबको साथ लेके बैठा के उनके साथ कंसल्टेशन करें और फैसले किए जाएं लोकल लेवल पे।
अच्छा, हम देखते हैं कि जब से चार्टर ऑफ डेमोक्रेसी साइन हुआ, पाकिस्तान पीपल्स पार्टी और मुस्लिम लीग नवाज दो बड़ी सियासी जमातें हैं, बहुत सारे अप्स एंड डाउन्स के बावजूद अगर देखा जाए तो वो एक दूसरे को सपोर्ट करती हुई नज़र आती हैं मुख्तलिफ इशूज़ पे, लेकिन ये जो सदर आसिफ अली जरदारी फॉर्मर प्रेसिडेंट के स्टेटमेंट के बाद जो सूरत-ए-हाल पैदा हुई, वहाँ पे हमें लगता है कि प्राइम मिनिस्टर साहब और पाकिस्तान मुस्लिम लीग नवाज वो पीपल्स पार्टी से फासले इख्तियार करती हुई नज़र आती है। क्या ये एक बेहतर फैसला है खासतौर पर ऐसे हालात में जब दीगर अपोजिशन के धड़े, उनका भी एक दबाव अपनी जगह पर मौजूद है हुकूमत के ऊपर?
एक तो प्रेजिडेंट जरदारी साहब की जो स्टेटमेंट है वो सबके लिए हैरान कन थी। जिस तरह डायरेक्टली चैलेंज किया गया आर्मी को, इस वक्त जो हालात जा रहे थे और जिस तरह से जनरल रहील शरीफ साहब रन कर रहे थे ऑपरेशन दरबे और उसका जो कामयाबी थी उसकी, उसमें
जी सामिन सैनिटर तारिक अजीम साहब की गुफ्तगू आप सुन रहे थे। हम माजरा चाहेंगे कि पूरा इंटरव्यू हम आपको नहीं सुनवा सके। एक ब्रेक, ब्रेक के बाद हमारे टीवी लिसनर्स भी, टीवी व्यूअर हमें ज्वाइन कर सकेंगे। प्रोग्राम जहां रंग में आपका एक बार फिर खैर मकदम। टेलीविजन व्यूअर, हमारे जो हमारी वेबसाइट voanews.com/urdu या urduvoa.com पे हमें सुन रहे हैं या देख भी सकते हैं, उनको भी हम इस प्रोग्राम में शरीक करते हैं और उनका खैर मकदम उन्हें कहते हैं। प्रोग्राम में हम बात करते आ रही हैं पाकिस्तान के अंदर सिविल मिलिट्री रिलेशनशिप पे, और ख़ासतौर पर जो हमारा हवाला है वो कराची के हालात हैं। इससे पहले मुत्तहिदा कौमी मूवमेंट उसको शदीद तहफ़्फ़ुज़ात रेंजर्स की बाज़ कार्रवाइयों के ऊपर, जिसमें ख़ासतौर पर 90 के ऊपर छापा शामिल था, और उनका ये मौकफ है कि उनकी उनके कारकुनों को और उनके वर्कर्स को हैरास किया जा रहा है। गुज़श्ता रोज़ पाकिस्तान पीपल्स पार्टी के को चेयरपर्सन और साबिक सदर आसिफ अली जरदारी, उन्होंने भी खुलकर तनकीद की और बल्कि साफ और वाशगाफ अल्फाज में अगर ये कहा जाए कि खबरदार किया कि सिक्योरिटी फोर्सेज के इदारे अपने इदारा कार से बाहर ना निकलें। अगरचे उसके बाद हमें बज़ाहिर यह नज़र आता है कि पाकिस्तान पीपल्स पार्टी और उसकी जो क़यादत है वो उसको टोन डाउन करने की कोशिश कर रही है। आज पाकिस्तान पीपल्स पार्टी की तरफ से एक इफ्तार पार्टी भी दी गई है, लेकिन इसमें बताया ये जा रहा है अभी तक जो इत्तलात मिल रही हैं उसके मुताबिक कई एक सियासी जमातें वहाँ पर बावजूद शामिल नहीं हो रही हैं। और उससे पहले सदर आसिफ अली जरदारी का, साबिक सदर का, वजीर आजम के साथ जो मुलाकात का प्लान था, मुजवजा मुलाकात थी, वो भी मनसूख कर दी गई। हालिया दिनों में गुज़श्ता रोज़ जब आर्मी चीफ मुल्क से बाहर मौजूद थे तो पाकिस्तान के प्राइम मिनिस्टर ने उन्हें टेलीफोन करके साबिक सदर के बयान पे ऊपर एतमाद में भी लिया है। तो काफ़ी हसासियत पाई जाती है हालात के अंदर, मुख्तलिफ एनालिस्ट मुख्तलिफ जावियों से इन डेवलपमेंट्स का तज़किरा कर रही हैं। इस पर हम बात करते हैं। जब तक हमारे पैनलिस्ट हमारे साथ मौजूद होंगे तब तक हम आपको साबिक सदर आसिफ अली जरदारी, उनकी जो गुफ्तगू थी अपनी पार्टी प्लेटफॉर्म पर, उन्होंने क्या कहा, किन अल्फाज में क्रिटिसाइज़ किया, ये हम आपको सुनवा दें।
खतरा है, मुशर्रफ को नहीं पता था। अगर उसको पता होता तो वो ऐसी बातें नहीं करता जो उसने की। मैं 5 साल उसकी जेल में था, मगर वो इतना बहादुर कमांडो 3 महीने भी जेल रहने के लिए तैयार नहीं है। उन सब दोस्तों को बता देना चाहते हैं जो हमारी जरूरत को ललकार रहे हैं कि होशियार हो जाओ, खबरदार रह जाओ, ये पाकिस्तान पीपल्स पार्टी है। जिस दिन मैं खड़ा हो गया, सिर्फ सिंध की सड़कें बंद नहीं होगी, सिर्फ पोर्ट बंद नहीं होगा, टाटा से कराची तक बंद होगा, और जब तक मैं कहूंगा तब तक बंद रहेगा, उससे पहले नहीं खुलेगा। तो हमारी किरदार कशी करना छोड़ दो। अगर हमने आपकी शुरू की तो पता नहीं पाकिस्तान बनने से आज तक कितने जनरलों की शुरू हो जाएगी। मैं नहीं चाहता कि इंस्टीट्यूशन हमारे कमजोर हों, इसलिए कि हमें पता है कितने कोर्टों में केस चल रहे हैं और कितने चलने वाले हैं, जिसमें आपके पेटी भाई वो अक्यूज्ड हैं। उनकी लिस्ट लेके जिस दिन हमने प्रेस कॉन्फ्रेंस की तो आपकी ईंट से ईंट बढ़ जाएगी। हमें पता है मुल्क क्या है, हमें पता है मुल्क की कीमत क्या होती है, हम समझते हैं कि धरती क्या है, हम समझते हैं कि हमने कुर्बानियां दी हैं और ये हमारी आर्मी है, ये हमारा इंस्टीट्यूशन है। आपने 3 साल रहना है, उसके बाद आपने चले जाना है, हमेशा के लिए हमने रहना है, तो हमें मत तंग करो। अगर हमें तंग करने की कोशिश की,
जी सामिन साहब, एक सदर आसिफ अली जरदारी इंतहाई सख्त अल्फाज में वार्न कर रहे थे सिक्योरिटी फोर्सेज को, और उनका यह कहना था कि वह अपने दायरे कायर से बाहर ना आए। उनके इस बयान पर सियासी रद्द अमल भी बड़ा सख्त आया। पाकिस्तान मुस्लिम लीग नवाज जो हुक्मरान जमात है, उन्होंने उनको سیاسی تنقید کا نشانہ بنایا. وزیر داخلہ نے فوری طور پہ ان کے اس بیان کی مذمت کی اور کہا کہ یہ ناشائستہ زبان بھی ہے, لہجہ بھی ہے, اور ان کا جو موقف ہے وہ بھی اپنے ریاستی اداروں کے بارے میں درست نہیں ہے. پاکستان کی فوج کی طرف سے براہ راست کوئی رد عمل نہیں آیا تھا, لیکن جیسا کہ بہت سارے مبصرین یہ جائزہ لے رہے تھے اور ان کا خیال تھا کہ اس اگریشن کا مطلب, اس اسپیچ کے اندر جو غصہ نظر آتا ہے, مقصد رینجرز کو محدود کرنا ہے کراچی کے اندر. اب وہ جو آپریشن کر رہی ہے آج, اس پہ پاکستان کی فوج کی طرف سے اس طرح سے ایک انڈائریکٹ یہ ریئیکشن آیا ہے, جب کور کمانڈر کراچی انہوں نے انڈورس کیا ہے مکمل طور پہ کہ رینجرز کا جو آپریشن ہے اس کی حمایت جاری رہے گی, اور جتنے بھی سپورٹر ہیں, معاون ہیں, دہشت گردی کو سپورٹ کر رہے ہیں ان کرداروں تک پہنچا جائے گا. انالیسز ہم لیں گے ان حالات کے پس منظر میں. اس سے پہلے متحدہ قومی موومنٹ کا حوالہ ہم نے آپ کو دیا ہے کہ وہاں پہ بھی خاصی ٹینشنز ہیں, اور بات ہم کریں گے سول ملٹری ریلیشن شپ پہ. ہمیں جوائن کیا ہے سیگمنٹ میں رضا رومی صاحب نے, سینئر ریسرچ فیلو ہیں نیشنل انڈومنٹ فار ڈیموکریسی واشنگٹن بیس تھنک ٹینک, ان کے ساتھ وابستہ ہیں. اور ہمارے ساتھ ہیں محمد علی احسان صاحب, فارمر آرمی آفیسر ہیں, کرنل ہیں, اور پی ایچ ڈی کر رہے ہیں سول ملٹری ریلیشن شپ کے اوپر کراچی یونیورسٹی سے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. محمد علی احسان صاحب, اگر آپ ہمیں سب سے پہلے رسپونڈ کر سکیں, کیا آپ اس وقت حیات دیکھتے ہیں پاکستان کے اندر سویلینس اور فوجی قیادت, ان کے درمیان تعلقات کی, سول ملٹری ریلیشن شپ کا اسٹیٹس اس وقت کیا ہے؟
جی, تھینک یو ویری مچ فار انوائٹنگ می آن دا پروگرام.
ویلکم.
اسٹیٹس تو جی بڑا واضح ہے. آئی تھنک پریزیڈنٹ, فارمر پریزیڈنٹ زرداری کے اسپیچ کے کنٹینٹ, دے آر ویری کلیئر ان گیونگ اے میسج, پولیٹیکل میسج, جو انہوں نے نام تو نہیں لیا بٹ آبویسلی جس طرف ڈائریکٹ کیا انہوں نے وہ میسج بھی لیا گیا. اٹ از ویری آبویس کہ کراچی میں سچویشن بہت خراب ہے, وی آل نو اباؤٹ اٹ, کہ کیسے یہاں پہ بھتہ مافیا ہے, ٹارگیٹ کلنگ ہے, کرمنل ایکٹیویٹی ہے, بہت زوروں سے تھی رہی ہے. اور پیپلز پارٹی کی کیونکہ پہلے 5 سال حکومت رہی, اور یہ پارٹی جو کہ بیسیکلی ایک نیشنل لیول کی پارٹی تھی, بٹ آہستہ آہستہ وہ تمام, ہم نے دیکھا کیسے الیکشنز میں ون اوور دا ادر کس طریقے سے اس نے ایک اپنا لوز کیا ہے گراؤنڈ ان پولیٹکس, اور پروونشلزم کی سیاست تک ریڈیوسڈ ہو کے رہ گئے. اب یہاں پہ کیونکہ ایک بہت بڑی ریکوائرمنٹ تھی, اور آبویسلی اسٹیٹ چاہ رہی تھی کہ اپنی ریٹ کو اسٹیبلش کرے, اور اس کی اسٹیٹ کی ریٹ کو اسٹیبلش کرنے کے لیے آرمی واز کالڈ ان بائی دا پروونشل گورنمنٹ.
صحیح.
دو رینجرز آتے تو انڈر منسٹری آف انٹیریئر ہے, اور رینجرز کا آپ کے سامنے ہی ہے کہ کس طریقے سے انہوں نے اسٹارٹ لیا. آل دو میں پرسنلی یہ بلیو کرتا ہوں کہ وہ جو مومنٹم جو کہ فوج میں بتایا جاتا ہے, سمجھایا جاتا ہے, پڑھایا جاتا ہے, اس مومنٹم کو نہیں رکھ سک رہی تھی رینجرز اس طریقے سے, کیونکہ دیر واز لاٹ آف
آبویسلی. کرنل صاحب, اس میں ایک کوشچن ہے, آپ نے کہا نا کہ سویلینس کے بلانے پہ, ان کے کہنے پہ, اور پوری ایک اتفاق رائے سے یہاں پہ رینجرز آئیں اور آرمی نے بھی اس کو سپورٹ کیا, لیکن سویلینس تو یہ بھی چاہ رہے تھے کہ بہت سارے جو فارمر ملٹری رولرز بھی رہے ہیں کرنٹلی, اگر مثال دیں پریزیڈنٹ, فارمر پریزیڈنٹ مشرف کی, کہ ان کا بھی ٹرائل ہونا چاہیے, لیکن وہاں پہ انڈائریکٹلی جو رپورٹ ہوتا رہا وہاں پہ بہت بڑے ادارے درمیان میں رکاوٹ بھی بنتے رہے. تو کیا آپ کو لگتا نہیں ہے کہ پاکستان کی جو فوجی قیادت ہے اس کو اس معاملے میں, کہ اگر وہ کوئی شفافیت سے ایک ٹرائل یا اکاؤنٹیبلٹی کا نظام چاہتی ہے اور سویلینس کے ذریعے ہی اس کو وہ چاہتے ہیں کہ وہ اپلائی ہو, تو ضروری نہیں کہ وہ اپنے بھی اس کے جو فوجی افسران ہیں یا سربراہان رہے ہیں, اگر وہ کبھی بھی کسی بھی چیز میں ان پہ الزام ہے تو وہ اس کا سامنا کریں, کورٹس میں جائیں اور اس کو فیس کریں.
I absolutely agree with you because there is a consensus of opinion being developed here in this country ہر level کے اوپر, اور اس کو بلیو کیا جاتا ہے کہ اکاؤنٹیبلٹی تب تک نہیں ہو سکتی جب تک وہ اکراس دا بورڈ نہ ہو. دیکھیں پرائم منسٹر نواز شریف جو ہے نا, جو ہمارا المیہ یہ ہے کہ پرائم منسٹر نواز شریف جب الیکشنز لڑ کر جیت کر آئے تو انہوں نے اپنی الیکشن کمپین میں کچھ وعدے کیے تھے, اور ہونا یہ چاہیے کہ جب بھی کوئی سیاسی پارٹی الیکشن جیت کے آتی ہے تو ان کا جو ہیڈ ہے اور ان کے جو ایجنڈا ہوتا ہے, جو بھی وہ کہتے ہیں, تو اس کو انہیں ایگزیکیوٹ کرنا چاہیے. اور پرائم منسٹر نواز شریف نے اس میں یہ وعدے کیے تھے کہ وہ ایک کارگل کمیشن بٹھائیں گے, دیٹ وہ ممبئی اوپر بھی انویسٹیگیشن کریں گے جو اٹیک, اس طرح کے ان کے وعدے تھے. دے آر سرٹن تھنگس جو کہ کور انٹرسٹ ہیں ہماری فوج کے جو ان کے اگینسٹ جاتی ہیں. जो आपका सवाल था उससे मैं बिल्कुल इत्तेफाक करता हूँ कि परवेज मुशरफ साहब को इस वक्त मेरा पर्सनल ओपिनियन ये है दैट ही शुड फाइट हिज लास्ट बैटल
एंड दैट लास्ट और आज वैसे इनके नाकाबिले जमानत वारंट गिरफ्तारी जारी हुए हैं। बहुत सारे लोगों का ख्याल है कि शायद इस दफा उन्हें कोर्ट में जाना पड़े। हमारे साथ ही आपकी आवाज़ थोड़ी कट के हम तक पहुंच रही है रज़ा रूमी साहब, आपका बहुत शुक्रिया और खैर मकदम। आप ये बताइएगा कराची के हालात, मुतहदा कौमी मूवमेंट और उसके बाद पाकिस्तान पीपल्स पार्टी सिक्योरिटी फोर्सेस के साथ आप ये कह सकते हैं कि उनके ताल्लुकात काफ़ी ख़राब हो रहे हैं या नज़र आते हैं, उनके ये ताल्लुकात वफाकी हुकूमत को कहाँ ला सकते हैं जहाँ तक बात हो फौज के साथ ताल्लुकात उस्तवार रखने की या बहुत सारे इशूज़ पे एक पेज पर नज़र आने की?
जी देखें, जैसा आपने कहा कि ये इस वक्त हालात तो वाकई बहुत कशीदा हैं। पहले आपने देखा कि एमक्यूएम की तरफ से भी इसी तरह मिलिट्री को तनकीद की गई, फिर उसके बाद अब सरदारी साहब ने तो बहुत ही खुल्लम खुल्ला ऐलान जंग किया है। और मसला इसमें यह है कि कराची में जो पब्लिक ओपिनियन है, जो वहाँ के सनअतकार हैं, ताजर हैं, वो चाहते हैं कि क्लीन अप हो, लॉ एंड ऑर्डर इम्पोज हो, स्टेट की रिट कायम हो। तो इसलिए जो रेंजर्स की मकबूलियत और आर्मी का जो काम कर रही है वो तो बहुत पॉपुलर है। लेकिन सवाल इसमें ये आता है कि ये किस डायरेक्शन में हम जा रहे हैं, क्योंकि अगर ये काम रेंजर्स को ही करना है तो फिर हमारी अदालतें और नैब और दीगर इदारे जो हैं वो उनका क्या मशरफ और क्या मकसद है, क्योंकि अगर वो इतने पोलिटिसाइज हो चुके हैं तो फिर तो इसका तो यही मतलब है ना कि ये अब काम जो है ये आर्मी को ही करना पड़ेगा। और फिर ये अगर सिंध में स्टार्ट होगा, कराची को अगर क्लीन अप किया गया, क्लियर किया गया, तो ये वहां पे नहीं रुकेगा, ये फिर आगे भी बढ़ेगा। और इसकी जद में यकीनन सेंट्रल गवर्नमेंट जो है वो भी आ सकती है, क्योंकि ये करप्शन सिर्फ एक सूबे में तो नहीं है ना, या अमन अमान की खराब हालत एक जगह पे तो नहीं है, हर जगह ही पाकिस्तान में जो है आपको सफाई की और अकाउंटेबिलिटी की जरूरत है। तो इसलिए ये सिविल मिलिट्री हवाले से इस पर एक बड़ी नाजुक सिचुएशन बनी है, क्योंकि अगर मियां नवाज शरीफ जो है अगर वो इस वक्त इस चीज का साथ देंगे जो कि वो दे रहे हैं, तो फिर ये एक बाकायदा प्रेसिडेंट सेट कर रहे हैं। और अगर वो साथ नहीं देते तो फिर वो आर्मी को अनॉय करते हैं, आगे उनके ताल्लुकात जैसे भी
सही। आइडियल तो रजा आप जानते हैं आइडियल ताल्लुकात तो शायद कभी भी नहीं रहे होंगे पाकिस्तान के अंदर सिविल मिलिट्री रिलेशनशिप, लेकिन पिछले 8 वर्षों में इंगेज किया है पॉलिटिशियंस ने उनको और बहुत सारे इश्यूज पे जनरल हेडक्वार्टर उनके साथ वो मिल के आगे बढ़े हैं। तो क्या मियां नवाज शरीफ और उनकी हुकूमत ये जो इस वक्त एक बहरान सा पैदा हो रहा है उसको समेटने की सलाहियत रखती है, क्या वो इंगेज कर सकती है या लाजमी हो गया है उसके लिए कि उसको अब फरीक बनना है, किसी पोलिटिकल अलाई के साथ खड़े होना है या पाकिस्तान की फौज के साथ?
देखें, बात यह है कि आपने खुद ही ये कह दिया कि उनको एलाई तो बनना पड़ेगा। और जो वजीर आजम जो हैं मुल्क के, वो पूरे मुल्क के वजीर आजम होते हैं, स्टेट के इंस्टीट्यूशन के भी वो हेड होते हैं, तो बात यह है कि उनको तो फौज के साथ खड़ा होना पड़ेगा। और ये जो आपने कहा ना कि पिछले 7-8 वर्षों में जो कुछ हुआ, देखिए उसमें ये हुआ था कि जनरल मुशरफ के खिलाफ जो मूवमेंट के बाद आर्मी ने खुद एक फैसला किया था कि वो बैरिक्स में वापस जाएगी और वो एक रोल रखेगी कि जिसमें कि उसका अमल दखल होगा लेकिन बिल्कुल सामने से नहीं होगा और सिविलियंस को रूल करने दिया जाएगा। और वो पैराडाइम चलता रहा मेरे ख्याल से काफी देर तक, लेकिन ये पिछले एक साल में उसमें तब्दीलियां आई हैं। एक तो दहशत गर्दी की वजह से, क्योंकि पॉलिटिशियंस उसके ऊपर क्लैरिटी से फैसला नहीं कर सके, तो फिर आर्मी ने लीड लेकर एक जैसे कहते हैं फैसला किया, ज़र्बे अज़्म का फैसला हो गया, या दीगर जो ऑपरेशन जारी है नैप जो बना है, तो उसमें यकीनन मिलिट्री जो है वो लीड कर रही है सारी चीज को, पूरा मुल्क जानता है, मियां साहब खुद जानते हैं इस बात को। तो ये सिविलियंस की भी अपनी फेलियर और वीकनेसेस हैं इसमें, और मेरे ख्याल से लेकिन ये है कि ये वाजे चीज है कि इस वक्त पाकिस्तान की आर्मी जो है वो असेंडेंट में है और वो ये बहुत सारे की इश्यूज के ऊपर पॉलिसी जो है वो उसके ऊपर उसका अच्छा खासा से है अमल दखल है।
जी रज़ा रूमी साहब बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया। मोहम्मद अली एहसान साहब आप इसको सम अप कीजिएगा, आपके ख्याल में यही सवाल मैंने किया था, क्या सिविलियन गवर्नमेंट के पास कोई ऑप्शन नहीं है इसके सिवा कि वो ब्रिज अप करे या इवन वो खामोशी इख्तियार कर ले और ग्रेजुअली चीजें सेटल डाउन हो जाएं, या उसको कोई एक एक्टिव रोल प्ले करना है और इस ताल्लुकात की समत को बेहतर तरफ ले जाना है, ना सिर्फ हुकूमती जमात के साथ बल्कि अपोजिशन की पार्टियों को भी ऑन बोर्ड लेना है कहीं ना कहीं?
देखिए नहीं, मैं ये समझता हूँ कि जो स्टेट बिल्डिंग है वो तभी शुरू हो सकती है जब नेशनल बिल्डिंग हो, आपका नेशनल एक अप्रोच हो। और जनरल राहिल शरीफ के आने से देयर इज अ ट्रेमेंडस चेंज जो सब लोगों को पता है और सब एक्सेप्ट करते हैं, बिकॉज पिछले उनके प्रीडिसेसर्स जो हैं जनरल मुशर्रफ और जनरल कियानी, इन्होंने दोनों ने मिलकर 14 साल की कंबाइंड लीडरशिप दी सामी को। लेकिन जो चेंज जनरल राहिल शरीफ के टाइम के दौरान आया है दैट इज वेरी एविडेंट। अब आर्मी जो है वो बहुत अपने आप को एग्जर्ट करना चाह रही है, और सिविलियन लीडरशिप के पास, सिविलियन में इलीट कहूंगा, जो नॉन इलीट है नीचे, वो तो चाह रहे हैं कि इन इलीट को वो भेज देते हैं और पार्लियामेंट्स में भेज देते हैं और इनको इलेक्ट कर देते हैं, बट नॉन इलीट के पास तरीका कोई नहीं रह जाता इनको हटाने का, बिकॉज कॉन्स्टिट्यूशन और डेमोक्रेसी और सब चीजें आ जाती हैं। बट आपका जो सवाल है, मेरे ख्याल में नवाज शरीफ साहब को नॉट ओनली पॉलिटिकली अपने आप को रेलेवेंट रखना पड़ेगा बाय बीइंग टेकिंग देम ऑन बोर्ड ऑल द अदर पार्टीज, बट उसके साथ साथ आर्मी का जो एजेंडा है, आर्मी इज फोकस्ड, और वो वॉर ऑन टेरर को लड़ने के साथ साथ उस वॉर ऑन टेरर को सिर्फ बॉर्डर्स पे नहीं लड़ रही, वो वॉर ऑन टेरर जो है वो इंटरनली अर्बन एरियाज में भी, कराची और लाहौर और ऐसी जगहों पर भी है, तो उसको ये चीज बावर करनी पड़ेगी तमाम पार्टियों पे भी, ऑल्दो इट गोज अगेंस्ट देयर इंटरेस्ट, बिकॉज वो अपने प्राइवेट इंटरेस्ट को अगर देखते रहेंगे तो हमारे कम्युनिटी इंटरेस्ट और हमारे ये इंटरेस्ट कहीं नहीं जाने वाले। और इस पाकिस्तान को अगर हमने नया पाकिस्तान देना है, मैं आपसे एक जरूर जिक्र करूंगा, मैंने परवेज मुशर्रफ साहब का इंटरव्यू किया था रिसेंटली, तो मैंने उनसे एक सवाल पूछा और उनसे कहा कि ये पाकिस्तान खपे नारा क्या है, बिकॉज मुझे ये नारा समझ नहीं आता, क्योंकि ये पाकिस्तान खपे नारा का दोबारा जिक्र किया इन्होंने
जरदारी
साहब ने अपने बयान में, तो ये नारा तो ऐसे कि लॉन्ग लिव पाकिस्तान, कौन सा ऐसा पाकिस्तानी है जो ये कहेगा कि पाकिस्तान शुड नॉट लिव लॉन्ग? अगर इन 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 सियासी पार्टियों को ये नारे लगाने से ये समझते हैं कि हमें प्राइड फील करना चाहिए या हमें कुछ अच्छा फील करना चाहिए, तो हमें तो समझ नहीं आती कि इस नारे का मतलब क्या है। अगर इन्होंने प्रोवेंशियलिज्म की सियासत,
यानी पहली कमिटमेंट है। बहुत शुक्रिया आपका कर्नल एहसान साहब, आपने हमें ज्वाइन किया और आप हमारे साथ मौजूद रहे, आपका बेहद शुक्रिया। सामिन, फवाद चौधरी एनालिस्ट हैं और सिविल मिलिट्री रिलेशनशिप को वो भी बहुत करीब से देखते और जानते हैं, हमने उनसे बात की है, चंद सेकंड चंद मिनट हम आपको उनका इंटरव्यू आपको सुनवाते हैं। फवाद चौधरी साहब, बहुत शुक्रिया आपका, आपने हमारे लिए वक्त निकाला। कराची के अंदर एक सीरीज ऑफ इवेंट्स है, अगर आप वो आपके सामने गिनवाने की जरूरत नहीं है, उस पस मंजर में बताइएगा कि पाकिस्तान के अंदर सिविल मिलिट्री रिलेशनशिप जो कभी आइडियल नहीं रही है, इस वक्त वो किस हाल में है, और अगर कराची के अंदर मुजाहमती सियासत का आगाज़ होता है जो कि मुमकिन तौर पे हो सकता है, पहले मुत्तहिदा कौमी मूवमेंट के ऊपर दबाव था, पाकिस्तान पीपल्स पार्टी भी, और दोनों एक दूसरे के साथ खड़े होते हुए नज़र भी आ रही हैं, तो इस मुजाहमती सियासत में वफाकी हुकूमत के लिए क्या चैलेंजेस होंगे, और वफाकी हुकूमत फिर ये सिविल मिलिट्री रिलेशनशिप को कैसे सस्टेन कर पाएगी?
देखिए, सिंध के हवाले से तो ये है कि पहले अगर आप देखें तो चार बड़े प्लेयर्स थे, वफाकी हुकूमत, सूबाई हुकूमत, रेंजर्स और आपका एमकेएम। तो जो तीन प्लेयर्स हैं, वफाकी हुकूमत, सूबाई हुकूमत और रेंजर्स, उन्होंने फैसला किया कि एमकेएम जो है ये बैड बॉयज हैं, इनको उन्होंने बाहर कर दिया। अब तीन प्लेयर्स बाकी बचे हैं जो डिसीजन मेकर्स हैं। अब उसमें पीपल्स पार्टी का एक रोल जो है वो ऐसा है जो कंट्रोवर्शियल हो रहा है, और रेंजर्स और वफाकी हुकूमत अगर एक नुक्ते पे आ गए तो पीपल्स पार्टी को जाना पड़ेगा। लेकिन अभी यूं लग रहा है कि नवाज शरीफ साहब जो हैं वो डिले करना चाह रहे हैं, वो इस तरफ आना नहीं चाह रहे। लेकिन जो जरदारी साहब का परसों का बयान है, उसके बाद मेरा ख्याल है नवाज शरीफ साहब के लिए ऑप्शन रन आउट हो गई है, और अब उनको जल्द ही कोई फैसला करना पड़ेगा। रेंजर्स को तो आप रखेंगे कराची में या फिर आप वापस भेजेंगे। जाहिर है कि आप एक ओपोनेंट फोर्स को जरदारी साहब या तो ये चाहेंगे कि अगर मैं सॉफ्ट होऊंगा तो फिर रेंजर्स जो हैं वो सॉफ्ट हों और मेरे लोगों को अरेस्ट ना किया जाए। ये बात मुझे लगता नहीं कि अभी राहिल शरीफ और जो कोर कमांडर्स का मूड है वो इसको अलाउ करेंगे कि दे गो सॉफ्ट ऑन पीपल्स पार्टी। तो पीपल्स पार्टी का भी रिएक्शन होगा कि वो इनको वापस भेजें, क्योंकि ये सूबाई हुकूमत का अख्तियार है। तो वापस भेजना जो है, क्या इस वक्त ज़रब अज़ब जिस तरह से चल रहा है, क्या प्राइम मिनिस्टर और राहिल शरीफ साहब एग्री कर जाएंगे कि इनको वापस बुलाया जाए? तो फिर तो एक अलहदा सिचुएशन है। लेकिन मुझे यूं लगता है कि ये मामला सिंध में तो मुकम्मल ब्रेकडाउन की तरफ जा रहा है, और वहां पे तो हम गवर्नर रूल की तरफ बढ़ रहे हैं।
ये सबसे बड़ा कॉन्सिक्वेंस आप देख रहे हैं कि गवर्नर रूल वहां पे हो सकता है इसका?
जी, इसलिए कि देखिए ना, एक डिग्योरे पोजीशन है जो रेंजर्स हैं, उनकी डिफेक्टो पोजीशन है, वो तमाम फैसले तो वो कर रहे हैं, हर जगह वो लोगों को अपॉइंट रहे हैं, उनकी मर्जी से काम हो रहा है, लेकिन डे जोरे पोजीशन तो प्रोविंशियल गवर्नमेंट की है, लीगल हैसियत तो लीगल उसकी प्रोविंशियल गवर्नमेंट की है, लिहाजा वो ब्यूरोक्रेसी में अपनी मर्जी से तब्दीलियां कर देते हैं, जिसके ऊपर इख्तलाफ असल जो है वो इसके ऊपर ये है कि आपने ब्यूरोक्रेसी को जो कंट्रोल है वो किसने करना है। तो अब इसकी जो हैसियत है रेंजर्स की, उसको डिजोरे करने के लिए फिर आपको वफाक का नुमाइंदा यानी जो गवर्नर है वो लाना पड़ेगा। आइंदा इस महीने में हमें देखना है कि गवर्नर तब्दील होता है या नहीं होता, और अगर गवर्नर तब्दील होता है और वो फौज का नुमाइंदा लगता है या वो प्राइम मिनिस्टर साहब का नुमाइंदा लगता है, उससे ही बात क्लियर हो जाएगी कि सिंध जो है वो गवर्नर रूल की तरफ जा रहा है या नहीं जा रहा।
एक तो यानी ये हम अखज कर सकते हैं आपकी बात से कि अगर प्राइम मिनिस्टर को चॉइस दी जाएगी तो वो पाकिस्तान पीपल्स पार्टी या फौज में से फौज के साथ खड़े होंगे, लेकिन इसकी एक कीमत भी तो है, अगर गवर्नर राज नाफिज होता है वहां पे तो एक पॉलिटिकल कास्ट भी है, ऑलरेडी दबाव है एक बड़े अपोजिशन के धड़े का, पाकिस्तान तहरीक इंसाफ का।
ये फैसला तो बहुत मुश्किल है, जरदारी साहब को खोना नहीं चाहते नवाज किसी भी कीमत के ऊपर, और खोना चाहिए नहीं, लेकिन जो प्रॉब्लम आ रहा है वो ये आ रहा है कि इकोनॉमिक टेररिज्म जिसको आप फौज कह रही है
जी,
वो रुकना भी जरूरी है, और पीपल्स पार्टी उस पर तैयार नहीं है, या तो के अंदर जो रिफॉर्म्स है वो भी नहीं हो रहे। बिलावल भुट्टो आप देखते हैं कि वो ने एक सिंबॉलिक हैट्रिक वहां पर रखा गया है, वो सीसी में भी उनको बात नहीं करने दी गई, उनको इंडिपेंडेंट मुलाकातों की इजाजत नहीं है। अभी जो खबरें आ रही हैं प्रयाल बीबी की रेंजर्स के साथ कॉन्फ्रेंस की, अगर वो हो जाता है तो फिर तो वो और डेंजरस हो जाएगा। प्रॉब्लम यह है कि या आप इकोनॉमिक टेररिज्म रोक लें, या पीपल्स पार्टी खुद को तब्दील कर ले, या फौज पीपल्स पार्टी को कंसेशन दे दें। अब इन तीन चार चीजों में से जो चीज मुमकिन नजर होती नहीं लग रही, वरना नवाज शरीफ सब खोना तो नहीं चाहते।
आखिरी सवाल इसी कराची में और मुमकिन एजिटेशन के रेफरेंस में बताइएगा, कल कुछ गिरफ्तारियां शो की गई हैं, डाली गई हैं कागजों के अंदर, उस चीज को भी सामने रखते हुए बताइएगा तो क्या जान बाकी रह जाएगी, क्योंकि पाकिस्तान पीपल्स पार्टी पॉपुलैरिटी की उस मेराज पे नहीं है जहां पे वो शहर ब्लॉक कर सके, एमक्यूएम कराची या बाकी शहरों को कर सकती है, लेकिन अगर एमक्यूएम के ऊपर उस वो दबाव आ गया तो क्या वो कोई चैलेंज क्रिएट कर सकते हैं?
नहीं, काफी रिड्यूस हो गया, एमकेएम का भी इम्पैक्ट काफी रिड्यूस हो गया। आपने देखा कि अभी तो उन्होंने बहुत बड़े बड़े वाकयात हुए लेकिन वो हड़ताल नहीं करा सके कराची में। पहले तो आप एमकेएम के खिलाफ एक लफ्ज कहते थे तो सारे टेलीविजन चैनल्स जो जिस पे आप होते थे वो बंद हो जाता था। अब मैं देखता हूँ कि हमें भी अपने प्रोग्रामों में कुछ आजादी मिल गई है, और एमकेएम के ऊपर अगर आप बात करें तो चैनल कम अज कम बंद नहीं होता, तो इससे लगता है कि एमकेएम का भी थोड़ा सारा कंट्रोल जो है वो लूज हुआ है, और रेंजर्स ने वहाँ पे कानून की अमलदारी को बार किसी तरीके से जो है वो नाफिज किया है। पीपल्स पार्टी तो खैर बंद कराने की पोजीशन में ही नहीं है, अगर वो उनके चीफ मिनिस्टर ना हो तो वो तो शायद लड़काना और नवाबशाह भी बंद ना हो, बाकी शहर तो खैर क्या बंद होने हैं। लेकिन जहां तक बात यह है कि एक ओवरऑल दो बड़ी पार्टीज हैं सिंध की, एमकेएम और पीपल्स पार्टी, दोनों ही जो है वो अगर खिलाफ चली जाएंगी तो रेंजर्स को और या फौज को देखना ये पड़ेगा कि पॉलिटिकल हिकमत अमली फिर क्या होगी और किस तरह से सियासत को बैलेंस किया जाएगा सिंध की को, ये एक मुश्किल सवाल है।
बहुत शुक्रिया फवाद चौधरी साहब, आपने हमारे लिए वक्त निकाला, आपने हमें ज्वाइन किया। जी सामिन, फवाद चौधरी से हमारी बात हो रही थी सिविल मिलिट्री रिलेशनशिप पे, और इस सेगमेंट को हम यहाँ पे वाइंड अप करेंगे, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे अमेरिका के अंदर जनूबी कैरोलिना, वहाँ पे एक चर्च पे हमला, 9 अफराद की हलाकत, मोरेकात क्या है, मीडिया किस तरह से उसको रिपोर्ट कर रहा है, एक ब्रेक के बाद।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहारंग में आपका खैर मकदम, मैं हूं असद हसन और प्रोड्यूसर है हमारे साथ जो मेहरल गिल और रिशा खान। बात हम करेंगे प्रोग्राम के हिस्से में, गुज़श्ता रोज़ यहां पे अमेरिका की रियासत जनूबी कैरोलिना, वहां पे एक चर्च जो खास तौर पे सियाह फाम जहां पे इबादत किया करते थे वहां पे हमला किया एक डैलन स्टॉर्म रोफ नामी एक नौजवान ने, और उन्होंने उसमें कम से कम 9 अफराद को यहां पे गोलियां मारकर हलाक कर दिया है। पुलिस जो चीफ मौलन है उन्होंने साफियों को बताया है कि गिरजा घर पहुंचने के बाद ये मुलजिम 1 घंटे तक वहां पे मौजूद रहा, और जब उसने वहां पे फायरिंग की गोलियां चलाई तो उसने वहां पे गोलियां चलाने से पहले खड़े होकर ये कहा कि वो सियाफाम अफराद से जो एक असबियत रिफ्लेक्ट होती थी उनके बयान से, उनसे वो اپنے تحفظات رکھتا ہے اور اس کا خیال یہ ہے کہ وہ امریکہ کے اوپر ڈومینیٹ ہو رہے ہیں. اور اگلے کسی جملے میں ان کو کوٹ کیا گیا ہے جس میں انہوں نے یہ کہا کہ وہ پوری دنیا کے اوپر ایک غالب ہونا چاہتے ہیں. واشنگٹن پوسٹ نے اس واقعے کو جو رپورٹ کیا ہے وہ اس حوالے سے دیکھا ہے, وہ یہ کہتے ہیں کہ اگر تو اس نوعیت کے مقدم واقعات جو ہیں اگر براؤن کلر اسکن لوگوں سے ہو جائیں تو پھر اس کو ٹیررزم کے طور پہ ڈیفائن کیا جاتا ہے, لیکن اگر سفید فام لوگ کریں تو پھر اس کو مینٹل ایلنس خلل دماغ کے طور پہ بیان کیا جاتا ہے. اس کے علاوہ یہ کوشچن جو ہے بہت سارے دیگر جو حلقے ہیں یا ایون جو ہماری آڈینس ہے وہاں سے بھی یہ اٹھائے جاتے ہیں. اس پہ ہم بات کریں گے اور ہمیں ہمارے ساتھ موجود ہیں گفتگو کرنے کے لیے ڈاکٹر زاہد بخاری صاحب, سینٹر فار اسلام اینڈ پبلک پالیسی, واشنگٹن بیسڈ اسکالر ہیں, اس وقت وہ ہمارے ساتھ موجود ہیں. ڈاکٹر صاحب بہت افسوسناک یہ واقعہ, صدر باراک اوباما نے بھی اس کی انتہائی دکھی انداز میں اس کی مذمت بھی کی اور ان کا یہ کہنا بھی تھا کہ یہ اس طرح کے واقعات نہیں ہونا چاہیے, بلکہ میں اپنے پروڈیوسر سے کہوں گا کہ اگر ہم صدر باراک اوباما کا سٹیٹمنٹ دکھا سکیں اس انسیڈنٹ کے اوپر اور پھر اس کے بعد پھر ہم آتے ہیں آپ کے پاس انالیسس کے لیے. پریزیڈنٹ باراک اوباما نے کیا سٹیٹمنٹ جاری کیا, آئیے سنتے ہیں.
I've had to make statements like this too many times. Communities like this have had to endure.
جی یہ ہم آپ کو سنوا رہے تھے لیکن فنی خرابی کی وجہ سے ہم آپ کو یہ مکمل نہیں سنوا پا رہیں گے. صدر باراک اوباما نے بہرحال یہ کہا کہ کاش ایسا نہ ہو کہ مجھے بار بار اس نوعیت کے مقدمات پہ اس طرح کے واقعات پہ آ کے ان کی مذمت کرنی پڑے. ڈاکٹر زاہد بخاری صاحب ہمارے ساتھ ہیں. ڈاکٹر صاحب کہ بہت افسوسناک واقعہ, کیوں کر اس طرح کے واقعات ایک سیریز میں ان دنوں میں رپورٹ ہوئے ہیں اور ہو رہے ہیں, اور جیسے پریزیڈنٹ نے کہا بھی کہ کاش انہیں بار بار نہ آنا پڑے.
نہیں بالکل آپ نے صحیح فرمایا, یہ بہت ہی افسوسناک واقعہ ہے, بلکہ شاید میں دیکھ رہا تھا ہسٹوریکلی جو بلیک چرچز کے خلاف جو واقعات ہوئے ہیں
جی.
یہ ایک لحاظ سے ان واقعات میں جس میں سب سے زیادہ جانیں جو ہیں وہ ضائع ہوئی ہیں. لیکن مسئلہ یہ بھی ایک عجیب اتفاق ہے کہ جب سے باراک اوباما صاحب صدر ہوئے ہیں اور اس لحاظ سے دنیا جہان میں یہ بات آئی کہ امریکہ میں ایک جو جہاں سفید فام اکثریت ہے وہاں پہ ایک بلیک جو ہے وہ صدر منتخب ہو سکتا ہے, اتنی بڑی جمہوریت ہے اور اتنی روشن خیالی اور اتنی ایکوالٹی کی یہاں بات ہو رہی تھی اور اس کو بہت ہی اس پہ ناز کیا جا رہا تھا. ہوا یہ ہے کہ اس کے میرا خیال اس کا ایک ریاکشن ہوا ہے جو سفید فام جو بڑے ایکسٹریم گروپس ہیں اور اسی زمانے میں ہم نے دیکھا ہے کہ زیادہ ایک ظلم کی اور وہ جو ریسزم کی جو نا بڑے خوفناک واقعات آئے ہیں. مثلا بے شمار واقعات ہوئے ہیں سفید فام پولیس آفیسر نے بلیکس کو یوتھ کو خاص طور پہ
اور پھر یہ ریسنٹلی بالٹی مور کا واقعہ ہمارے سامنے. ڈاکٹر صاحب لیکن یہ بتائیے گا کیا ابھی واقعتاً اس کو ری ڈیفائن کرنے کی ضرورت ہے کہ اس نوعیت کے جو واقعات ہیں ان کو ایک ہی کیٹیگری میں لایا جائے, یا وہاں پہ بھی جو پھر ایک عصبیت کا ایلیمنٹ آ جاتا ہے اور جس کو پھر لوگ سوال بھی اٹھاتے ہیں, واشنگٹن پوسٹ نے بھی وہی کوشچن ریز کیا ہے جو میں آپ کے سامنے رکھ رہا ہوں, تو کیا اس کو ری ڈیفائن کرنے کی ضرورت ہے کہ جو اٹیکر ہے وہ اگر وہ ٹیررسٹ ایک پینک کریٹ کر رہا ہے, ٹیررائز کر رہا ہے سوسائٹی کو, تو اس کو اسی کیٹیگری میں لایا جائے؟
بلا شبہ اصل میں ہو یہ رہا ہے کہ سم ہو, نمبر ایک کہ ابھی امریکہ کی میڈیا کا ایک بہت بڑا گروپ اور آبادی کا اور پالیسی جو ساز لوگ ہیں اور ادارے ہیں انہوں نے ایک لحاظ سے آنکھیں بند کی ہوئی ہیں اور ان کا خیال یہ ہے کہ اس طرح کے جو واقعات ہیں یہ ہیٹ پہ ہیں, ریسزم پہ ہیں, انڈیویجول ہیں, اکا دکا ہیں, ان کی لڑائیاں کہیں سے نہیں ملتی. جہان میں جو ٹیررزم ہے وہ صرف مسلمان کر رہے ہیں اور مسلمان گروپس کر رہے ہیں یا براؤن لوگ جو نان وائٹ ہیں صرف وہی کرتے ہیں. اور انہوں نے ایک ڈیفینیشن بنائی ہوئی ہے کہ ایسے واقعہ جس میں نان سٹیٹ ایکٹرز جو ہیں وہ وائلنٹ ایکشن لیں کسی آبادی کے خلاف کسی گورنمنٹ کی پالیسی کو چینج کرنے کے لیے تو صرف وہ ٹیررزم ہے. لیکن میرا اپنا خیال یہ ہے کہ اب انہیں اس خواب سے اور اس جو ہے نا سراب سے باہر نکلنا چاہیے. اس ملک میں حقیقت یہ ہے کہ امریکہ کی سیکورٹی کے لیے شاید جو دوسرے انتہا پسند گروپ ہیں, آئی سی ایس ہے یا القاعدہ یا کوئی اور بھی گروپ, خطرہ نہیں ہے, بلکہ یہ جو سفید فام نسلی برتری کے جو گروپ ہیں اور ایکسٹریم گروپ ہیں یہ زیادہ بڑا خطرہ ہے. اور یہ ان کو بھی اسی طرح ٹیررزم کی ڈیفینیشن میں لینا چاہیے, چونکہ عملاً یہ بھی حکومت کی یہ پالیسی چینج کرنا چاہتے ہیں جو بلیکس کو ایک رائٹس دیے گئے ہیں, جو ان کو ووٹنگ رائٹس دیے گئے ہیں,
بڑے وائلنس کی بنیاد بن سکتے ہیں نا, اس کا ریئیکشن بڑا ہو سکتا ہے, تو اس لیے آپ کہہ رہے ہیں کہ ان کو سنجیدگی سے اس کو لینا چاہیے. ڈاکٹر زید بخاری صاحب آپ کا بہت شکریہ, آپ نے ہمیں جوائن کیا سینٹر فار اسلام اینڈ پبلک پالیسی, اس کے ساتھ آپ وابستہ ہیں, آپ نے ہمارے لیے وقت نکالا, آپ کا بہت شکریہ. رضا روبی صاحب ہمارے ساتھ موجود تھے اور ہمارے ساتھ محمد علی احسان موجود تھے آج کے اس پروگرام میں, ڈاکٹر گلفراز نے ہمیں جوائن کیا, سینیٹر طارق عظیم صاحب پاکستان مسلم لیگ نواز اور ڈاکٹر مہدی حسن صاحب آج کے ہمارے ان مہمانوں کا, تمام مہمانوں کا بہت شکریہ. اور پروگرام کے آخری سیگمنٹ میں باوجود ہم کرکٹ ڈسکس نہیں کر سکے, مشکل حالات وقت ضرور ہے پاکستانی ٹیم کے لیے ہر دو لحاظ سے, موجودہ سیریز میں بھی اور چیمپئنز ٹرافی کو بھی سامنے رکھتے ہوئے. آج کے پروگرام یہاں پہ ختم کریں گے, پروڈیوسر ہیں ہمارے ساتھ انجم میرل گل اور عریشہ خان, جبکہ اسٹوڈیو انجینئرز ہیں ہمارے ساتھ جیکسن بیٹس اور برائن مارک کھولیے. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.